नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
24 गते हुने राष्ट्रिय सभा चुनावका लागि 7 वटै प्रदेशमा मनोनयन दर्ता, 17 जना निर्विरोध निर्वाचित।
भूकम्प पीड़ित र बाढ़ी पीड़ितलाई थप 1 लाख रुपियाँ अनुदान दिने सरकारको निर्णय। 65 वर्ष पूरा गरेका सबैले वृद्ध भत्ता पाउने।
देशका धेरै ठाउँमा वर्षा, उच्च पहाड़ी र हिमाली क्षेत्रमा हिमपात, भूकम्प पीड़ितको बिचल्ली।
अफगानिस्तानको पूर्वी प्रान्तमा आईएस लडाकु विरूद्ध सेनाको कारवाही तीव्र, 23 जना आईएस लडाकु मारिए।
र नेपाल आर्मीलाई हराउँदै थ्री स्टार क्लब इटहरी गोल्ड कप फुटबलको फाइनलमा, सिक्किमलाई हराउँदै धरान आहारा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
हाइड्रोसिलको निशुल्क अपरेशन सम्बन्धी सूचना।
वीर अस्पताल काठमाडौँमा यही असार मसान्तसम्म हाइड्रोसिलको निशुल्क अपरेशन भइरहेकाले मौकाको फाइदा लिनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
सम्पर्क समन्वय शाखा वीर अस्पताल, मोबाइल नम्बर 98511335551।
हाम्रो हिमालयन ब्याङ्क हाम्रो आफ्नो र मान्दैछौ 25 वार्षिक उत्सवमा सबैको सपना पुरा गर्दै खुसी बनाउँदै सबैको माया सम्हाली आफ्नो बनाउँदै हातै मालो गर्दै सफलताको शिखर चुम्दै र मान्दैछौ।
हाम्रो हिमालयन बैंक हाम्रो आफ्नो सबैलाई खुशी बनाउँदै सफलताको शिखर चुम्दै रमाउँदै छौ 25 वार्षिक उत्सवमा।
हिमालयन बैंक लिमिटेड।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। राष्ट्रिय सभा सदस्य चुनावका लागि आज 7 वटै प्रदेशमा उम्मेद्वारी दर्ता भएको छ। माघ 24 गते हुने राष्ट्रिय सभा चुनावका लागि आज बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो। एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार हुने चुनावका लागि 1, 2, 5 र 7 नम्बर प्रदेशमा महिला पदका सहित अरू केही पदमा गरी 17 जना निर्विरोध निर्वाचित भएका छन्, जसमा एमाले 6, माओवादी र काँग्रेसका 4-4 जना, फोरमका 2 जना र राजपाका 1 जना छन्। सबै निर्विरोध निर्वाचित भएका छन्, तर निर्वाचन आयोगले भने यसको औपचारिक घोषणा गर्न बाँकी छ। निर्वाचन आयोगले माघ 14 गतेसम्म उम्मेद्वारमाथि दावी विरोध गर्न पाइने भएकाले अहिले नै यिनीहरूलाई औपचारिक रूपमा विजयी घोषणा गर्न नसकिने स्पष्ट पारेको छ।
राष्ट्रिय सभा चुनावका आधारमा 56 पदका लागि राष्ट्रिय सभा चुनावका लागि 56 पदमा मनोनयन दर्ता गरिएको छ। राष्ट्रिय सभाको 59 सदस्य मध्य स्थानीय तहका प्रतिनिधि र प्रदेशसभाका सदस्यले निर्वाचित गर्न 56 पदका लागि दलहरूले उम्मेद्वारी दिएका हुन्। स्थानीय तहका निर्वाचित प्रतिनिधिको पदभार 18 र प्रदेशसभा सदस्यको मतभार 48 हुने संवैधानिक व्यवस्था छ। एकल संक्रमणीय आधारमा हुने चुनाव भएकोले दलहरूले आफूले जित्न सक्ने पदका लागि मात्रै उम्मेद्वारी दिएका छन्। राष्ट्रिय सभाका लागि प्रत्येक प्रदेशबाट 8 जना निर्वाचित हुने व्यवस्था छ, जसमा खुल्लातर्फ 3 जना, महिला 3, दलित 1 जना र अपाङ्गता वा अल्पसंख्यक समुदायबाट 1 जना निर्वाचित हुने संवैधानिक प्रावधान छ।
1 नम्बर प्रदेशमा महिलातर्फका 3 जना निर्विरोध निर्वाचित भएका छन्। एमालेबाट नैनकला ओझा, माओवादीबाट बिना पोखरेल र काँग्रेसबाट सरिता प्रसाई निर्विरोध चुनिनु भएको छ। खुला पदका लागि 1 नम्बर प्रदेशमा वाम गठबन्धन र नेपाली काँग्रेस चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। निर्वाचन कार्यालयका अनुसार खुल्लातर्फ 4 जनाको उम्मेद्वारी परेको छ, जसमा एमालेबाट खड्गबहादुर बस्नेत, परशुराम मेगी गुरूङ र हरिचरण शिवाकोटी तथा काँग्रेसका तर्फबाट रमेशजङ रायमाझीको उम्मेद्वारी परेको छ। दलिततर्फ एमालेबाट खेमराज नेपाली, काँग्रेसबाट बीन कुमार विश्वकर्माले उम्मेद्वारी दिनुभएको छ। अल्पसंख्यकतर्फ 3 जनाको उम्मेद्वारी परेको छ। प्रदेश नम्बर 1 मा काँग्रेसले महेश जाजु, अगम प्रसाद बान्तवारा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अनुपमा देवी शाहले उम्मेद्वारी दिनुभएको छ।
प्रदेश नम्बर दुईमा कांग्रेस राजपा र फोरमले दुई दुई पदमा तालमेल गरेका छन्। वाम गठबन्धनले जम्मा दुईवटा पदमा मात्रै उम्मेद्वारी दिएको छ। यो प्रदेशमा खुल्लातर्फका तीन सीट बाहेक अरूमा निर्विरोध निर्वाचित भएका छन्। महिलातर्फ माओवादी केन्द्रकी शशिकला दाहाल, कांग्रेसकी मुक्ता कुमारी यादव, फोरमकी प्रमिला कुमारी निर्विरोध निर्वाचित भएका छन्। राजपाका नेता ब्रिजेश चन्द्र लाल, दलिततर्फ फोरमका रामप्रीत पासवान निर्विरोध निर्वाचित हुनुभएको छ। खुल्लाको तीन पदका लागि कांग्रेसबाट जितेन्द्र देव, एमालेबाट सुमन प्याकुरेल, राजपाबाट रमेश यादव र संघीय समाजवादी फोरमबाट स्वतन्त्रमा मोहम्मद अख्तर हुसेनले उम्मेद्वारी दिनुभएको छ।
यस्तै तीन नम्बर प्रदेशमा 16 जनाको उम्मेद्वारी परेको छ। वाम गठबन्धनले 8, कांग्रेसले 4 र नेपाल मजदूर किसान पार्टीले 4 सीटमा उम्मेद्वारी दिएका छन्। वाम गठबन्धनबाट पनि एमाले 6 र माओवादीले 2 सीटका लागि उम्मेद्वारी दिएका छन्। वाम गठबन्धनबाट खुल्लातर्फ रामबहादुर थापा बादल, बेदुराम भूषाल र बलराम बास्कोटाको उम्मेद्वारी परेको छ। यस्तै महिलातर्फ पार्वती रावल, उदया शर्मा, दलिततर्फ सिंहबहादुर विक, अल्पसंख्यकतर्फ रामचन्द्र राई दनुवारको उम्मेद्वारी परेको छ। कांग्रेसले खुल्लातर्फ राधेश्याम अधिकारी, महिलामा धना खतिवडा, अपाङ्गताबाट मदन कृष्ण श्रेष्ठ, दलित कोटाबाट हरिशरण नेपालीलाई उम्मेद्वार बनाएको छ। प्रदेश नम्बर 3 8 सदस्यका लागि मतदान हुनेछ।
प्रदेश नम्बर 4 8 पदका लागि 12 जनाले उम्मेद्वारी दिएका छन्। खुला तीन पदका लागि एमालेबाट गणेश तिमेल सिन्हा, माओवादीबाट दीननाथ शर्मा, कांग्रेसबाट सुरेन्द्र राज पाण्डे र जनमोर्चाबाट कृष्ण अधिकारीको उम्मेद्वारी परेको छ। महिलाका लागि एमालेबाट दीपा गुरूङ र शान्ति अधिकारी, कांग्रेसबाट बिन्दा राणा र जनमोर्चाबाट मीना पुनको उम्मेद्वारी दर्ता भएको छ। दलित सीटका लागि एमाले लेख खिमबहादुर विक र कांग्रेसले जितबहादुर नेपालीलाई उम्मेद्वार बनाएको छ। अपाङ्गता सीटका लागि माओवादीबाट रामबहादुर थापा र कांग्रेसबाट प्रकाश पन्तको उम्मेद्वारी परेको छ। प्रदेश नम्बर 3 जस्तै प्रदेश नम्बर 4 पनि 8 सदस्यका लागि चुनाव हुनेछ।
एक नम्बर प्रदेशमा जस्तै 5 नम्बर प्रदेशमा पनि महिलातर्फ 3 जना निर्विरोध निर्वाचित भएका छन्। 5 नम्बर प्रदेशबाट एमाले उम्मेद्वार कोमल ओली र मीना बुढा तथा नेपाली कांग्रेसकी अनिता देवकोटा निर्विरोध निर्वाचित हुनुभएको छ। तर निर्वाचन आयोगले को औपचारिक घोषणा गर्न बाँकी छ। 5 नम्बर प्रदेशमा खुल्लातर्फ एमालेका खिमलाल देवकोटा, माओवादी केन्द्रका चन्द्रबहादुर खड्का, नेपाली कांग्रेसका दुर्गा प्रसाद उपाध्याय र राष्ट्रिय जनमोर्चाका रश्मिराज अधिकारीको उम्मेद्वारी परेको छ। दलिततर्फ 1 सदस्यका लागि एमालेका रामलखन चमाड र नेपाली कांग्रेसका तर्फबाट मैकुलाल बाक्मिकुई ले उम्मेद्वारी दिनुभएको छ। अल्पसंख्यकमा माओवादीका राजकुमार कुंवर र कांग्रेसका लुटबहादुर खत्रीको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रदेश नम्बर 6 सबै सीटमा चुनाव हुने भएको छ। त्यहाँ एमाले र माओवादीले 8 जनाको र कांग्रेसले 4 जनाको उम्मेद्वारी दिएपछि चुनाव हुने भएको हो। प्रदेश नम्बर 7 उम्मेद्वारी दर्ता गराएका 10 जना मध्ये 6 जना निर्विरोध निर्वाचित भएका छन्। वाम गठबन्धनका तर्फबाट एमालेका 3, माओवादीका 1 गरी 4 जना, कांग्रेसका 2 जना उम्मेद्वार निर्विरोध निर्वाचित भएका हुन्। खुल्ला तर्फबाट एमालेका शेरबहादुर कुंवर, माओवादी केन्द्रका हरिराज चौधरी र नेपाली कांग्रेसका बद्री पाण्डे निर्विरोध निर्वाचित हुनुभएको हो। त्यस्तै महिलातर्फ एमालेकै इन्दु कडेरिया र कमला ओली तथा नेपाली कांग्रेसका तर्फबाट तारा भट्ट निर्विरोध निर्वाचित हुनुभएको छ।
तीन नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठक माघ 18 गते हेटौँडामा बस्ने भएको छ। तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले माघ 18 गतेका लागि पहिलो प्रदेशसभा बैठक मकवानपुर हेटौँडाको संसद सचिवालयमा आह्वान गर्नुभएको तीन नम्बर प्रदेशका ज्येष्ठ सदस्य डोरमणि पौडेलले जानकारी दिनुभयो। तीन नम्बर प्रदेशमा 110 जना सांसद सदस्य छन्। प्रदेशसभाको पहिलो बैठकमा संसद बैठक सञ्चालनको कार्यविधि पारित गर्ने विषयमा छलफल हुनेछ।
सरकारले भूकम्प पीड़ित र बाढ़ी पीड़ितलाई थप 1,00,000 रूपियाँ अनुदान दिने भएको छ। आज बसेको मन्त्री परिषदको बैठकले भूकम्प पीड़ित र बाढ़ी पीड़ितलाई थप 1,00,000 रूपियाँ अनुदान दिने निर्णय गरेको वाणिज्य मन्त्री मीन विश्वकर्माले उज्यालोलाई जानकारी दिनुभयो। यस्तै बैठकले 65 वर्ष उमेर पुगेका सबैलाई वृद्ध भत्ता दिने निर्णय पनि गरेको छ। यस्तै आजको मन्त्री परिषद बैठकले महिला, दलित र विपन्न वर्गका लागि 1 करोड़ पुँजी भएको फर्मको दर्ता निशुल्क बनाएको छ। यसअघि दर्ता गर्न 25,000 रूपियाँ तिर्नुपर्ने व्यवस्था थियो। सरकारले 1 करोड़ भन्दा माथिको पुँजी भएको फर्म दर्ता गर्दा महिला, दलित र विपन्न वर्गलाई 50% छुट दिने निर्णय गरेको वाणिज्य मन्त्री विश्वकर्माले जानकारी दिनुभयो। यस्तै आजको बैठकले 7 प्रदेशमा मुख्य सचिव तोक्ने तयारी गरे पनि व्यक्तिका विषयमा सहमति नहुँदा निर्णय हुन सकेन। सुरुमा अहिलेका क्षेत्रीय प्रशासकलाई नै मुख्य सचिव तोक्ने तयारी गरे पनि संघीय संरचना अनुसार सकारात्मक सन्देश जान नसक्ने भएपछि मुख्य सचिवको नाम टुङ्गो लगाउन मुख्य सचिव लोकदर्शन रेग्मीलाई जिम्मा दिइने भएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
विश्वविद्यालय अनुदान आयोगको अत्यन्त जरूरी सूचना। आयोगले उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्न आर्थिक वर्ष 2074-75 सञ्चालन गर्ने कार्यक्रमका लागि उच्च शिक्षा क्षेत्रमा आबद्ध विद्यार्थी शिक्षक जनस्तरबाट सञ्चालित सामुदायिक क्याम्पसहरूलाई सञ्चालन तथा विकास अनुदान लगायत विविध कार्यक्रममा सहभागी हुन प्रस्ताव माग गरेको छ। प्रादेशिक रूपमा समय सीमा तोकिएको हुँदा पुस 20 कान्तिपुर तथा गोर्खापत्र राष्ट्रिय दैनिक र माघ 8 पुनः कान्तिपुरमा प्रकाशित सूचना साथै आयोगको वेबसाइट www.ugcnepal.edu.np मा राखिएको बेहोरा सूचित गरिन्छ। म्याद लागि प्राप्त हुने र रित नपुगेका आवेदन र प्रस्ताव उप कुनै कार्यवाही हुने छैन।
प्राङ्गारिक खेतीको प्रवर्धन, स्वस्थ जीवनको अवलम्बन भन्ने मूल नाराका साथ यही फागुन 3 गतेदेखि 7 गतेसम्म बुटवल मण्डप बुटवलमा हुन गइरहेको 11 राष्ट्रिय प्राङ्गारिक कृषि मेला 2074 आफ्ना प्राङ्गारिक कृषि उत्पादन, प्राङ्गारिक कृषि सामग्री, खेती प्रविधि लगायतको प्रदर्शन गराई प्राङ्गारिक कृषि उपजको व्यापारिक कारोबार गरी लाभान्वित एवं पुरस्कृत हुन सबैलाई जानकारी गर्दछौ।
मेलाका आकर्षणहरू: निशुल्क स्टलको व्यवस्था तथा प्रवेश निशुल्क, बाली उपचार शिविर, माटो परीक्षण सेवा, अन्तर्क्रिया गोष्ठी तथा परिकार महोत्सव। स्टल आवेदनका लागि जिल्ला कृषि विकास कार्यालय रूपन्देहीको फोन नम्बर 071-520-201
वा कृषि व्यवसाय प्रवर्धन कार्यक्रम हरियर भवनको फोन नम्बर 01-50-10-026 वा 50-10-293 सम्पर्क राख्नुहोला।
स्टल आवेदनका लागि आवेदन गर्ने स्थान स्टल आवेदन फारममा उल्लेख गरिएको छ।
आयोजक कृषि व्यवसाय प्रवर्धन कार्यक्रम हरियर भवन ललितपुर, क्षेत्रीय कृषि निर्देशनालय पोखरा, जिल्ला कृषि विकास कार्यालय रूपन्देही र बुटवल उद्योग वाणिज्य संघ बुटवल रूपन्देही।
जानी जानी
माछापुच्छ्र स्कुल कुसुन्ती ललितपुर, द स्कुल फर चेन्ज मेकर्स, नाउ ओपन इट्स किन्डरगार्टन वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्शियल। फर विजिट कन्ट्याक्ट 01-51-93-144 01-51-93-884 माछापुच्छ्र स्कुल कुसुन्ती ललितपुर। फर विजिट कन्ट्याक्ट 01-51-93-144 01-51-93-884
अहिले तपाईँ रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 24 गते हुने राष्ट्रिय सभा चुनावका लागि 7 प्रदेशमा मनोनयन दर्ता, 17 निर्विरोध निर्वाचित, भूकम्प पीड़ित र बाढ़ी पीड़ितलाई थप 1,00,000 रूपियाँ अनुदान दिने सरकारको निर्णय, 65 वर्ष पूरा गरेका सबैलाई वृद्ध भत्ता दिइने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। देशका अरू ठाउँमा जस्तै इलाममा पनि पिउने पानीको ठूलो समस्या छ। पानी अपुग हुनुको समस्या त छँदैछ, भएको पानी समेत दूषित भएपछि सदरमुकामका झण्डै 50,000 उपभोक्ता समस्यामा परेका छन्। दूषित पानी पिउँदा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ। इलामबाट सहकर्मी सुजाता सुनुवारको रिपोर्ट।
इलाममा 2 पानीका मुहान छन्, भाँडेखोला खाने पानी र गीताङ खाने पानी। यी मुहानको पानी एउटै ट्याङ्कीमा जम्मा गरी वितरण गरिएको छ, तर यति पानीले सबैलाई पुग्दैन। त्यसमाथि भएको पानी पनि शुद्ध नहुँदा स्वास्थ्य समस्या देखा पर्न थालेको छ। इलाम नगरपालिका साथकी कुन्ती कन्दङवा लिम्बो:
खाने पानी त अहिले कति समस्या छ, खानुलाई त छैन। हामी त जस्तो आउँछ त्यस्तै हतार हतार थाप्छौँ। 2 पानी आउँछ, हतार हतार थाप्छौँ, खान्छौँ। पानी अशुद्ध आउँछ, त्यो घरमा सबैजना डाइरिया भएर हस्पिटल पुराइन्जेल भयो। कति त एक रात हस्पिटल पनि राख्यौँ हामी त, स्लाइन पनि दिनु पर्यो नि पानीको अशुद्धको कारणले त होला नि।
इलाम नगरपालिका 8 मालती खड्कालाई पनि यस्तै समस्या छ:
घाँटी दुख्ने भएको छ, डाइरिया हुने भएको छ, नउमाले त पिउनै नमिल्ने भएको छ। हामी उमालेर पिउँछौँ होइन, यहाँको अब सम्बन्धित निकायहरूको ध्यान जानु पर्यो।
6 अघि बनेको पानी शुद्धिकरण ट्याङ्की अहिलेसम्म प्रयोगविहीन छ। 4 करोड रुपियाँको लगानीमा बनाइएको ट्याङ्की प्रयोगमा नआउँदा शुद्ध पिउने पानी उपभोक्ताको घर घरमा नगरपालिकाले पुर्याउन सकेको छैन। अहिले सन्दकपुर गाउँपालिकाको सड़क निर्माणका क्रममा खानेपानीको पाइपलाइनमा क्षति पुगेपछि समस्या झनै धेरै जटिल बनेको छ। पानी सर्वसुलभ गराउँछौ भनेर भोट मागेका जनप्रतिनिधिले अहिलेसम्म केही नगरेको गुनासो गर्नुहुन्छ इलाम नगरपालिका नौका सहदेव खनाल।
अब उहाँहरूले त भन्नुहुन्थ्यो अब पानीको सुविधा छ कोनि के भोट माग्ने बेला त्यसरी नै भन्नुहुन्थ्यो, हामीलाई आश्वासन पनि दिनुभयो होइन, तर त्यो अनुसार चाहिँ काम भयो जस्तो मलाई लागेको छैन।
केही समय अघि इलाम बजारमा वितरण गरेको पानी परीक्षण गर्दा कोली फर्मको मात्रा पाइएको थियो। पछिल्लो समय इलाममा पानी जन्य रोगहरू बढ्दै गएको जिल्ला अस्पताल इलामले बताउँदै आएको छ। कोली फर्म युक्त पानी स्वास्थ्यका लागि हानिकारक हुने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवन कुमार मल्ल बताउनुहुन्छ।
कोलिफर्म पाइयो भनेदेखि त्यसबाट हुन सक्ने सम्भावना के हुन सक्छ भने झाडा पखाला, टाइफाइड, हैजा, यो डिसेन्ट्री भनेर भन्छ औ एमोबिक डिसेन्ट्री, ब्याचलर डिसेन्ट्री भन्ने हुन्छ, त्यस्तै अब यो हेपाटाइटिस, यस्ता रोगहरू चाहिँ हुने सम्भावना हुन्छ।
गीताङ खोला खानेपानीको मुहान सदरमुकामबाट 31 किलोमिटर टाढाको दूरीमा पर्छ। नगरपालिकाले अहिले सन्दकपुर गाउँपालिकाकै ठाडे खोल्साबाट पानी सिधै पाइप लाइनमा राखेर वितरण गरिरहेको छ। ठाडे खोल्साको माथिल्लो भेगमा माईपतालको बस्ती छ, यसले पनि शुद्ध पानी आपूर्तिमा थप समस्या भएको छ। पानी शुद्धिकरण ट्याङ्की चाँडै प्रयोगमा आउने बताउनुहुन्छ गीताङ खानेपानीका सब इन्जिनियर मेघनाथ ढुङ्गाना।
यही साल हुन्छ भन्नुभएको थियो, हामी नगरपालिकामा खानेपानीको योजना चाहिँ हामीलाई हस्तान्तरण गरिसक्नु भएको छैन कि, यो जुन छ नि ट्रिटमेन्टहरू खानेपानीले बनाउनु भयो त्यहाँदेखि उ गरिसक्नु भएको छैन, अनि अब उसमा हुन्छ फागुनभरि सक्छु भन्नुभएको थियो।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। देशका धेरै ठाउँमा आज वर्षा भएको छ, केही ठाउँमा त अहिले पनि झमझम पानी परिरहेको छ। उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा भने भारी मात्रामा हिमपात भएको छ। मध्य र पूर्वी क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रका धेरै ठाउँमा वर्षा भएको र अहिले पूर्वी क्षेत्रमा पनि पानी परिरहेको मौसमविदहरूले बताएका छन्। पश्चिमी वायु मध्य र पश्चिमी क्षेत्रबाट पूर्वमा सर्ने क्रममा रहेकाले अब पूर्वी क्षेत्रमा पनि पानी पर्न थालेको मौसमविद विभूति पोखरेलले जानकारी दिनुभयो। पश्चिमी वायु पूर्व सरेसँगै पश्चिमी क्षेत्रका धेरै ठाउँमा पानी पर्न रोकिएको छ, तर पश्चिमी क्षेत्रमा आज र भोलि मौसम बदली हुने उहाँले बताउनुभयो। यो वर्ष हिउँद लागेपछि आज पहिलो पल्ट जमिन भिज्ने गरी पानी परेको मौसमविदहरूको भनाइ छ। सामान्यतया हिउँदको शुरूआती महिनामा नै पानी पर्ने भए पनि यसपालि ढिलो गरी वर्षा भएको हो।
वर्षासँगैको हिमपातले उच्च पहाड़ी तथा हिमाली क्षेत्रको जनजीवन भने निकै कष्टकर बनेको छ। भूकम्प प्रभावित जिल्लाहरूमा टहरामा बसेका भूकम्प पीड़ित हिमपातले बढ़ी प्रभावित भएका छन्। रसुवा, गोर्खा, सिन्धुपाल्चोक, दोलखा, रामेछापमा भूकम्प प्रभावितहरूको जीवन प्रभावित भएको छ। मुस्ताङ र मनाङमा 1.5 फिटसम्म हिउँ परेको स्थानीय बासिन्दाले बताएका छन्। हिमपातका कारण मनाङबाट लमजुङ फर्कनुपर्ने पर्यटक अलपत्र परेका छन्। यस्तै लमजुङबाट मनाङ जाने पर्यटक पनि रोकिएका मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो। हिमपात भइरहेकोले उच्च भेगमा जाने पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी पन्तले आग्रह गर्नुभएको छ।
खडेरीले हैरान भएका किसान भने हिउँ र पानी परेपछि अब बाली सप्रिने आशाले खुसी भएका छन्। खडेरीले आगलागी तथा विभिन्न रोगहरू बढ्दै गइरहेका बेला हिउँ परेपछि स्थानीय बासिन्दा खुसी भएका हुन्। हिउँदे कृषि बालीका लागि हिउँलाई पानीको मुख्य स्रोतका रूपमा लिइन्छ, यस्तै हिउँदे खेतीका लागि पनि अहिलेको वर्षा निकै लाभदायक हुने कृषि विज्ञहरूले बताउँदै आएका छन्। यस्तै जुम्लाका धिता, छिना, लाग्ना, चिमारा मालिकाका जंगलमा लागेको आगो हिउँ र वर्षाका कारण निभेको छ। आगो अनियन्त्रित भएपछि जिल्ला वन कार्यालय जुम्ला, नेपाली सेना, नेपाल प्रहरी र खेलाड़ी गएर पटक पटक आगो निभाउने गरेका थिए, तर आगो निभ्न सकेको थिएन। यस्तै बजाङको उच्च भागमा बाक्लो हिउँ परेकाले यार्सा पलाउने आशा बढेपछि स्थानीय बासिन्दा खुशी भएका छन्। काँडा गाउँपालिका सात धुलीका वसन्त बहादुर बोहराले अब यार्सा पलाउने विश्वास व्यक्त गर्नुभएको छ। गत वर्ष 8 महिना लामो खडेरीका कारण यार्साको उत्पादन निकै घटेको थियो।
संघीयता लागू भएसँगै जिल्ला शिक्षा कार्यालयका सबै काम आगामी चैतभित्र स्थानीय तहमा हस्तान्तरण गरिसक्नुपर्नेमा पुराना कागजात र अभिलेख कुन निकायमा राख्ने भन्ने अन्यल देखिएको छ। माध्यमिक तहसम्मको शिक्षा सञ्चालन र व्यवस्थापनको अधिकार संविधानले स्थानीय तहमा दिए पनि सम्बन्धित काम छिटो हस्तान्तरण गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय तहका जनप्रतिनिधिबीच विवाद देखिँदै आएको छ। देश प्रादेशिक संरचनामा गइसकेकोले केन्द्रमा रहेको विद्यमान शिक्षा विभाग विगतको 5 विकास क्षेत्रका आधारमा रहेका क्षेत्रीय शिक्षा निर्देशनालय, शैक्षिक तालिम केन्द्र, शैक्षिक स्रोत केन्द्र, जिल्ला शिक्षा समितिमा जिल्ला शिक्षा समितिका संरचना पनि अब रहने छैनन्। स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम आगामी चैत 28 गतेभित्र 75 जिल्ला शिक्षा कार्यालयको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गरिसक्नुपर्नेछ।
भारतको जयनगरदेखि धनुषाको जनकपुर कुर्थासम्मको 32 किलोमिटर रेलमार्गको लिक निर्माणका क्रममा लिक अर्थात पटरी बिछ्याउने काम तीव्र पारिएको छ। जनकपुर जयनगर बिजुलापुर बर्दिवास 69 किलोमिटर लामो ब्रोडगेज रेलमार्ग विस्तार गर्ने विषयमा नेपाल र भारत सरकारबीच सन् 2010 द्विपक्षीय सम्झौता भएको थियो। सम्झौता अनुसार भारतले सन् 2011 माघ महिनादेखि काम शुरू गरेको थियो। ब्रोडगेज रेलमार्गको लिक निर्माण कार्य अन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि पश्चिमी धनुषाको कुर्थासम्म रेल सञ्चालनका लागि स्लिपर ब्लास्ट र लिक ओछ्याउने कामलाई अहिले तीव्रता दिइएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ,
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू,
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट रिंग रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू, बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर, गोर्खाको घ्यालचोकमा बस्ती नै उठाएर सञ्चालन गरिएको बालुवा खानी तत्काल बन्द गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ। गोर्खा रिसोर्स प्रालीले गण्डकी गाउँपालिका साथ चुवाटारमा 10 घर टहरा हटाएर गत मंगसिर महिनादेखि बालुवाको उत्खनन गरिरहेको थियो। स्थानीय तहले आफ्नो क्षेत्रभित्र खानी सञ्चालनका लागि अनुमति सक्ने भए पनि त्यस सम्बन्धी कानून नबनिसकेकोले खानी बन्द गर्न भनिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो।
बाँकेको जानकी गाउँपालिकाका महिलाहरूले सरकारसँग बिहे खर्च मागेका छन्। विवाहका लागि गाउँपालिकाले सहयोग गर्नुपर्ने माग राख्दै जुलुससहित युवती र महिलाहरूले आज गाउँपालिकाको कार्यालयमा पुगेर प्रदर्शन गरेका छन्। गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले विवाह गर्दा छोरीलाई दाइजो दिनुपर्ने चलन बढेपछि उनीहरूले गाउँपालिकासँग सहयोग मागेको बताउनुभयो।
चर्पी बनाउन अनुरोध गर्दै झापा शिव शताक्षी गाउँपालिकाका विद्यार्थीहरूले चर्पी भिक्षा माग्ने र्याली निकालेका छन्। खुला ठाउँमा दिशा गर्ने बानीका कारण अपमान गाउँपालिकाले भोग्नु परेको भन्दै विद्यार्थी सहितको सहभागितामा जनचेतनामूलक र्याली र चर्पीको भिक्षा माग्ने कार्यक्रम गर्नुपरेको शताक्षी आधारभूत विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर थापाले बताउनुभयो। 9223 घर दूरी रहेको शिव शताक्षी नगरपालिकाका 8052 घरमा सुरक्षित चर्पी छ भने 1171 घरधुरीमा सुरक्षित चर्पी बन्न बाँकी रहेको छ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिकाको कार्यालय सदरमुकाममै राखेर सञ्चालन गरिएको पाइएको छ। गाउँपालिकामा कर्मचारी नभेटेपछि खोज्दै सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको मोलुङ गाउँपालिकाका बासिन्दाले गुनासो गरेका छन्। गाउँपालिकाका नायब सुब्बा रामकाजी श्रेष्ठको सदरमुकाममा रहेको घरमा कोठा भाडामा लिएर सम्पर्क कार्यालय राखिएको छ। तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वविजय शर्माले भने योजना सम्झौता भइरहेको र बैंक खाता सञ्चालन लगायतका काम गरिरहन परेकाले सदरमुकामबाट काम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो।
गोर्खाली सेनाले मकवानपुर गढीमा विजय प्राप्त गरेको दिनको अवसरमा आज रानीचौरमा विजय उत्सव मनाइएको छ। सन् 1819 माघ 10 गतेका दिन गोर्खाली सेनाले भूगोल सम्राटका सेना विरूद्ध गढी दरबारमा लडाई लडेर विजय प्राप्त गरेको दिनको अवसरमा आज गढी गाउँपालिकाले विजय उत्सव मनाएको हो।
नवलपरासीमा कुष्ठरोग उन्मूलनका लागि सर्च अभियान सञ्चालन गरिने भएको छ। पूर्वी नवलपरासीको गैंडाकोट मध्यबिन्दु नगरपालिका र विनय त्रिवेणी गाउँपालिकामा पहिलो चरणमा माघ 23, 24 र 25 गते स्वास्थ्य स्वयंसेविका सहितको टोलीले घर घरमा खटिएर कुष्ठरोगीहरूको खोजी गर्ने भएको छ। पहिचान भएर बिरामीलाई समयमा उपचारका लागि र थप शारीरिक क्षति हुन नदिन तथा नयाँ संक्रमण रोक्नका लागि अभियान सञ्चालन गर्न लागि जिल्ला स्तरीय कुष्ठरोग निवारण अभिमुखीकरण कार्यक्रमका डाक्टर सुशील कोइरालाले जानकारी दिनुभयो।
काभ्रेको पाँचखाल नगरपालिकामा विषादी न्यूनीकरण अभियान शुरू भएको छ। लभ ग्रीन नेपालको नेतृत्वमा वातावरण मैत्री एकीकृत दिगो कृषि विकास परियोजना मार्फत 5 वर्षको अवधिमा रासायनिक विषादीको प्रयोगमा 95% कमी ल्याउने अपेक्षा गरिएको
मेरो पनि भन्नु छ।
पानी परेसँगै देशका विभिन्न क्षेत्रमा हिमपात भएको खबर उज्यालो अनलाइनमा पढेर कपिल गेवाली फेसबुकमा लेख्नुहुन्छ, यसै त जाडो महिना त्यसमाथि पानी पर्यो, भूकम्प प्रभावितको हालत के भयो होला, सरकारवालाको बेलैमा ध्यान जाओस्।
विवेकशील साझा पार्टीले नेपाली कांग्रेसलाई समर्थन गरेको खबर उज्यालो अनलाइनमा पढेर दिलीप घिमिरे फेसबुकमा लेख्नुहुन्छ, विवेकशीलको पहलमा नेपाली कांग्रेसका उम्मेद्वार राधेश्याम अधिकारी राष्ट्रिय सभामा पुग्नुभयो, यदि अरू कुनै स्वार्थ छैन भने राम्रा प्रतिनिधिलाई समर्थन गर्नु नराम्रो होइन, किनभने राष्ट्रिय सभामा प्रभुत्वशाली व्यक्ति वा विज्ञहरू पुग्नुपर्छ, यसमा चिडिनुपर्ने कुरै छैन।
तर प्रशान्त लामालाई विवेकशील पार्टीले कांग्रेसलाई सघाएको मन परेको छैन। उहाँ भन्नुहुन्छ, जुन जोगी आए पनि कानै चिरिएको, यो पार्टी नयाँ सोच र जाँगरसहित आएको छ, नयाँ केही गर्ला भनेको त तिनै पुरानासँग मिल्न आँट्यो, यसपछि त अब के आशा गर्नु।
पवन पौडेलको ट्वीट छ, राष्ट्रिय सभामा यतिजना उतिजना भन्दा पनि कसलाई उठाइयो, कति योग्य छन् भन्ने चाहिँ चासोको विषय हुन सक्छ।
अनि डडेलधुराकी भवानी पनेरू कावेली करिडोर प्रसारण लाइनको काममा दोस्रो पटक थपिएको समय पनि सकिँदै भन्ने खबर उज्यालो अनलाइनमा पढेर प्रश्न गर्नुहुन्छ, किन यति ढिला, दुःख लाग्यो, 2063 सालदेखि शुरू भएको काम अहिलेसम्म पनि सम्पन्न नहुनुको कारण के छ त सरकार।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500012 मा फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 मा पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र सुजाता खत्री। अब एउटा विदेशको खबर, अफगानिस्तानको नानगाहारमा सरकारी सुरक्षा बलले गरेको कारवाहीमा इस्लामिक स्टेट अर्थात आईएसका 23 जना लडाकुको ज्यान गएको छ। पूर्वी प्रान्त नानगाहारको खोगियानी जिल्लामा भएको कारवाहीमा उनीहरूको ज्यान गएको प्रान्तीय सरकारले विज्ञप्ति निकालेर आज जानकारी दिएको छ। सरकारी सुरक्षा फौजले यसै महिनाको शुरूदेखि नानगाहार प्रान्तको खोगियानी जिल्लामा विद्रोही विरूद्धको सुरक्षा कारवाहीलाई तीव्रता दिइरहेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेपाल आर्मीलाई टाइब्रेकरमा हराउँदै थ्री स्टार क्लब मदन भण्डारी मेमोरियल इटहरी गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। सुनसरीको इटहरी रंगशालामा निर्धारित 90 मिनटमा दुवै टीमले 1-1 गोल गरेपछि अतिरिक्त समयमा खेल पुगेको थियो। अतिरिक्त समयमा दुवै टीमले गोल गर्न नसकेपछि भएको टाई ब्रेकरमा थ्री स्टारले आर्मीलाई 5-3 हराएको हो। यस्तै भारतको सिक्किम युनाइटेडलाई 3-0 हराउँदै धरान फुटबल क्लब 16 आहारा र गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ। पोखरा रंगशालामा धरानलाई जिताउन रोमन लिम्बू, सौजन लिम्बू र धीरेन लिम्बूले गोल गरे
र दक्षिण अफ्रिकासँगको तेस्रो टेस्ट क्रिकेटमा भारतले खराब प्रदर्शन गरेको छ। जोहानेसबर्गमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले 177 रन बनाउँदा 9 विकेट गुमाइसकेको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
24 गते हुने राष्ट्रिय सभा चुनावका लागि 7 प्रदेशमा मनोनयन दर्ता, 17 जना निर्विरोध निर्वाचित।
भूकम्प पीड़ित र बाढ़ी पीड़ितलाई थप 1,00,000 रुपियाँ अनुदान दिने सरकारको निर्णय। 65 वर्ष पूरा गरेका सबैलाई वृद्ध भत्ता दिइने।
देशका धेरै ठाउँमा वर्षा, उच्च पहाड़ी र हिमाली क्षेत्रमा हिमपात, भूकम्प पीड़ितको बिचल्ली।
अफगानिस्तानको पूर्वी प्रान्तमा आईएस लडाकु विरूद्ध सेनाको कारवाही तीव्र, 23 जना आईएस लडाकु मारिए।
र नेपाल आर्मीलाई हराउँदै थ्री स्टार क्लब इटहरी गोल्ड कप फुटबलको फाइनलमा, सिक्किमलाई हराउँदै धरान आहारा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सशिन्द्र गौतम र सुरेश महर्जनसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।